وسلم لا يرد القدر إلا الدعاء ولا يزيد في الأمر إلا البر، وإن الرجل ليحرم الرزق بالذنب يصيبه. رواه ابن ماجه رحمه الله تعالى.
بسم الله الرحمن الرحيم. یہ روایت حضرت صوبان رضی اللہ تعالی عنہ وانہم سے منقول ہے. نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، تقدیر کو کوئی چیز بدلتی نہیں ہے مگر یہ کہ دعا. تقدیر کو کوئی چیز رد نہیں کرتی ہے مگر یہ کہ دعا. تقدیر کس کو کہتے ہیں؟ اللہ سبحانہ وتعالی نے جن کاموں کا فیصلہ فرما لیا ہے اس کو تقدیر سے تعبیر کیا جاتا ہے. اور ہمارا عقیدہ یہ ہے کہ خیر اور شر ہر تقدیر اللہ تعالیٰ کی طرف سے ہوتی ہے. اب سوال یہ پیدا ہوتا ہے کہ تقدیر کو دعا ہی بدل سکتی ہے، اس کا کیا مطلب؟ تو اس کا ایک سیدھا اور عام مطلب تو یہ ہے کہ تقدیر سے مراد لیا جائے تقدیر معلق کو، اس لیے کہ تقدیر مبرم جو ہے اس کا تو بدلنے کا کوئی سوال ہی پیدا نہیں ہوتا. البتہ جو تقدیر تقدیر معلق ہے وہ دعا کے ذریعے بدلتی ہے، اور اس میں یہ ہوتا ہے کہ اللہ کا ایسا فیصلہ ہوتا ہے کہ میرا بندہ دعا کرے گا تو میں اس طرح کر دوں گا، اور دعا نہیں کروں گا تو اس طرح رہے گا. اس کو تقدیر معلق سے تعبیر کیا جاتا ہے. اور اللہ تعالیٰ کے یہاں تو معلوم ہی ہوتا ہے کہ یہ دعا کرنے والا ہے یا نہیں کرنے والا ہے. نمبر دو، دعا کو اللہ تعالیٰ سبب بناتے ہیں تقدیر کے واسطے. جس طرح دنیا کے اندر بہترین دوا شفا کا ذریعہ ہے، نیک اعمال جنت میں جانے کا سبب ہے، اس طریقے سے دعا یہ بھی تقدیر کے بدلنے کا ایک سبب اللہ تعالیٰ نے بنایا ہے. گویا کہ اللہ سبحانہ وتعالیٰ نے دعا کو یہ مقام دیا ہے کہ اس کے ذریعے سے اللہ تعالیٰ تقدیر کو بدل دیتے ہیں. نمبر تین، تقدیر میں انسان کے لیے جو فیصلہ ہے وہ دعا کی برکت سے، عافیت سے، سہولت سے، راحت سے انسان کی زندگی کے اندر واقع ہو جاتی ہے. بھئی ایک آدمی کی تقدیر میں مثلا نعوذ باللہ بیماری ہے. اب تقدیر میں بیماری ہے اس لیے آنی ہے، لیکن وہ دعا کا اہتمام کرتا ہے تو دعا کی برکت سے بیماری آسانی سے آتی ہے، آسانی سے چلی جاتی ہے. تو تقدیر میں جو تکلیف جو مصیبت لکھی ہوئی ہے وہ تو آ کے رہے گی، لیکن دعا کی برکت سے اس میں سہولت ہو جائے گی. گویا کہ قسمت میں تقدیر میں لکھی ہوئی چیز پر دعا کی برکت سے اطمینان ہو جائے گا. تیسرا مطلب یہ بھی لیا گیا ہے کہ دعا کی تاثیر کو بطور مبالغہ بیان کیا گیا. دعا کے مؤثر ہونے کو بیان کرنے میں مبالغہ ہے کہ اگر دنیا کے اندر قضاء و قدر کو کوئی چیز بدل سکتی ہے تو وہ دعا ہے. دعا کے علاوہ کسی چیز میں طاقت نہیں ہے کہ وہ قضاء و قدر کو بدل سکے. گویا دعا کی تاثیر کو مبالغتاً بیان کرنے کے لیے روایت کے اندر یہ تعبیر آئی ہے. اور بعض حضرات ایک مطلب یہ بھی بیان کرتے ہیں کہ تقدیر بدل ہی نہیں سکتی. اگر تقدیر بدلتی تو دعا سے بدلتی، لیکن دعا سے بھی نہیں بدلتی ہے، اسی لیے تقدیر بدلنے کا کوئی سوال ہی پیدا نہیں ہوتا. اگر بالفرض تقدیر بدلتی ہوتی تو دعا سے بدلتی، لیکن دعا سے بھی تقدیر بدلتی نہیں ہے. معلوم ہوا کہ تقدیر مبرم جو اللہ کے یہاں طے شدہ ہے، اس میں کبھی کسی طرح کی کوئی تبدیلی ہوتی نہیں ہے. دوسرا جملہ حضور نے ارشاد فرمایا، ولا یزید فی العمر الا البر، نیک کام کرنا انسان کی عمر میں زیادتی کا ذریعہ بنتا ہے. یعنی نیک کام کا ایک اثر یہ ہے کہ اللہ تعالیٰ اس کی عمر میں برکت عطا فرماتے ہیں. دیکھیے عمر میں زیادتی ایک تو محسوس اور محسوس ہے کہ بھائی اللہ 70, 80, 90, 100 سال کی عمر دے. دوسرا یہ کہ کم عمر میں بہت سارا کام کر ڈالے. نمبر تین، وَإِنَّ الرَّجُلَ لَيُحْرَمُ الرِّزْقَ بِالذَّنْبِ يُصِيبُهُ، انسان گناہ کا مرتکب ہوتا ہے، اس کی وجہ سے رزق سے محروم ہو جاتا ہے. گناہ کرتا ہے، گناہ جس کا وہ ارتکاب کرتا ہے اس کی وجہ سے رزق سے وہ محروم ہو جاتا ہے. دیکھو گناہ کا اثر روزی سے محرومی، قرآن میں بھی ہے نا، ولو انہم اقاموا التوراۃ والانجیل وما انزل الیہم من ربہم لاکلوا من فوقہم ومن تحت ارجلہم، کہ اگر منزل من السما شریعت پر عمل کرتے تو اوپر سے بھی برکت کے دروازے کھول دیے جاتے، زمین میں سے بھی برکتیں نکلتی. معلوم ہوا کہ گناہ کی وجہ سے آدمی روزی کی برکت سے محروم ہو جاتا ہے. اب روزی کی برکت سے محروم ہونے کا ایک مطلب یہ ہے کہ دنیا میں مال میں کمی آ جاتی ہے، تندرستی میں کمی آ جاتی ہے گناہوں کی وجہ سے. ایک دعوت و تبلیغ کے ایک بڑے عالم تھے مولانا یونس صاحب پونہ والے، ان کی زبان سے حضرت جی مولانا محمد یوسف صاحب رحمت اللہ علیہ کا ایک ملفوظ سنا ہے کہ تم گناہ کر کے دیکھو، بدن کے جس عضو سے تم گناہ کرو گے اس عضو کا فائدہ اللہ تعالیٰ بہت جلدی ختم کر دیں گے. جس عضو سے بھی گناہ کرو گے اس عضو کی منفعت اللہ تعالیٰ بہت جلدی ختم کر دیں گے. تو گناہوں کی وجہ سے تندرستی میں بھی کمی آتی ہے، گناہوں کی وجہ سے مال میں بھی کمی آتی ہے، ایک مطلب یہ بھی بیان کیا گیا ہے. تیسرا مطلب یہ ہے کہ آخرت کے اندر روزی کی برکت نہیں رہے گی گناہ کی وجہ سے، اور آخرت میں روزی کی برکت نہیں رہے گی یعنی ثواب نہیں ملے گا، اجر نہیں ملے گا. چوتھا مطلب یہ ہے کہ گناہ کی نحوست سے رزق کا ثمرہ اور نتیجہ انسان محروم ہو جاتا ہے. رزق کا ثمرہ اور نتیجہ کیا چیز ہے؟ اطمینان والی زندگی، خوش و خرم زندگی، سکون چین والی زندگی، موج مزے والی زندگی، یہ ہے رزق کا نتیجہ. لیکن انسان گناہ کرتا ہے تو رزق کے نتیجے سے محروم ہو جاتا ہے، سکون ختم، خوشی ختم، چین ختم، عافیت ختم. بہت ساری دولت ہے لیکن زندگی میں سکون اور چین نہیں ہے، راحت اور اطمینان. وہ روزی کس کام کی جس کے نتیجے میں سکون چین نہ آوے؟ اور ایک آدمی ہے کہ اس کے پاس معمولی سی روزی ہے لیکن ٹھاٹ سے موج سے زندگی گزارتا ہے، تو اس کو رزق کا ثمرا حاصل ہے. اسی کو قرآن میں ایک جگہ فرمایا، فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً، ایمان اعمال صالحہ سے مزیدار زندگی اللہ دیتے ہیں، اور گناہ کرنے کی وجہ سے زندگی کا مزہ تنگ ہو جاتا ہے. من اعرض عن ذکری، ذکر سے مراد احکام، جو احکام سے منہ پھرائے گا فَإِنَّ لَهُ مَعِيشَةً ضَنْكَا, تنگ زندگی, تنگ گزران اس کا ہو جاتا ہے. پانچواں مطلب, بہت سے مسلمان گناہ کرتے ہیں اور نافرمانی ان سے صادر ہوتی ہے. اب جنت میں بھی اللہ ان کو بھیجنا چاہتے ہیں, تو کیسے اللہ ان کو جنت میں بھیجیں گے؟ کہ دنیا کے اندر گناہوں پر سزا آتی ہے اور اس سزا کی وجہ سے گناہوں سے دھلائی ہو جاتی ہے اور پھر وہ اللہ کی جنت میں چلے جاتے ہیں. تو گناہ کی سزا دنیا میں آ جاتی ہے کسی نہ کسی شکل کے اندر, اور گناہوں کی دھلائی ہو جاتی ہے. اسی لیے آپ کو معلوم ہے نا کہ پیر میں کانٹا چبھتا ہے تو اس کی وجہ سے بھی اللہ تعالیٰ گناہ معاف کرتے ہیں اور درجات کو جنت میں بلند کرتے ہیں. بلکہ اتنی معمولی سی تکلیف کہ آپ کو ایسا ہوا کہ اس جیب کے اندر روپیے ہیں تو ادھر ہاتھ ڈالا, پھر پتا چلا کہ ادھر نہیں ہے, ادھر کی جیب میں ہے. تو اتنی معمولی سی تکلیف کے اوپر اللہ گناہوں کو معاف کرتے ہیں اور مومن کے درجات کو جنت میں بلند فرماتے ہیں. تو گویا کہ ایک مومن گناہ کرتا ہے, اللہ دنیا میں تکلیف دے کر کے اس کے گناہ دھو ڈالتے ہیں اور اس کی برکت سے پھر اللہ تعالیٰ اس کو جنت میں بھیج دیتے ہیں. ایک چھٹا مطلب یہ ہے کہ کوئی مومن درجات عالیہ کا چاہنے والا ہوتا ہے, لیکن وہ درجات عالیہ کے اوپر پہنچ سکے ایسے اعمال اس کی زندگی کے اندر نہیں ہیں, اور اللہ سبحانہ و تعالی بھی چاہتے ہیں کہ اس کو درجات عالیہ کے اوپر پہنچاوے, لیکن اس کے پاس وہ اعمال نہیں ہے. تو دنیا کے اندر اس کے چھوٹے چھوٹے گناہ پر بھی اللہ کوئی سزا دے کر کے اس کو آخرت میں درجات عالیہ کی دولت سے مالا مال فرما دیتے ہیں. گویا کہ دنیا میں گناہوں پر سزا کا آنا مومن کے واسطے اللہ کی مہربانی ہو جاتی ہے کہ اس کے ذریعے سے اللہ گناہ معاف کر کے درجات کو اونچا کر دیتے ہیں, جبکہ کافر کے لیے دنیا میں گناہ استدراج ہے. استدراج کہ گناہ کے باوجود راحت یہ اللہ کی طرف سے اس کو ڈھیل دی جا رہی ہے. بعض مشائخین نے اس کی ایک بہترین مثال یہ بیان فرمائی کہ دیکھو دو قسم کے مریض ہوتے ہیں. ایک مریض وہ ہوتے ہیں جس کی تندرستی کی توقع ہوتی ہے تو لوگ اس کے پیچھے خرچ کرتے ہیں, قیمتی دوائیں, اونچی اونچی ہاسپٹل, قیمتی چیک اپ, قیمتی ٹریٹمنٹ, خوب پیسہ خرچ کرتے ہیں کہ بھئی یہ بیمار اچھا ہونے کی توقع ہے, اور اس کو تکلیف دینے والی چیزوں سے پرہیز بھی کرواتے ہیں. اس کے مقابلے میں ایک بیمار ایسا ہوتا ہے کہ جس کے تندرست ہونے کی توقع ہی نہیں ہے, تو اب لوگ اس کے پیچھے خرچ کرنا بھی چھوڑ دیں گے, پرہیز کروانا بھی چھوڑ دیں گے. بھائی اس کو جو کھانا ہو کھانے دو, جتنا جینے کا ہے جیوے, مزے سے جیوے, کھا پی کے مرے, اس طریقے کا یہ معاملہ ہے. تو ایک مومن کامل جو ہوتا ہے اللہ تعالیٰ اس کو جنت کے ذریعے شفا دینا چاہتے ہیں, تو دنیا میں اس کو یہ پرہیز وہ پرہیز یہ سب چیزیں بھی کروا کر کے اللہ وہاں پہنچا دیتے ہیں. اور کافر کا معاملہ کیسا ہے؟ وہ مریض جیسا کہ جس کی تندرستی کی کوئی توقع نہیں ہے. چلو حضرت تھانوی رحمت اللہ علیہ کا ایک رسالہ ہے جزاء الاعمال کے نام سے, چھوٹا سا رسالہ ہے, گناہوں کی سزا, نیک اعمال کا بدلہ. اس میں حضرات مفسرین کے حوالے سے عجیب عجیب روایتیں نقل کی ہے کہ حضرت آدم علیہ الصلات والسلام جب دنیا میں آئے تو کوئی پھل کھٹا بھی نہیں تھا, کڑوا بھی نہیں تھا, کوئی درخت کانٹے دار بھی نہیں تھا, سارے پھل میٹھے تھے. یہ تو اور تفسیروں میں بھی دیکھا ہوا ہے. پھر جب انسان دنیا میں آئے اور گناہ شروع کیے تو پھل کھٹے ہونا شروع ہوئے, کڑوے ہونا شروع ہوئے, درختوں پر کانٹے آنا شروع ہوئے, तो इस दुनिया में आने वाली बुराइयां ये इंसान के गुनाहों की नहुसत हुआ करती है। कहते हैं कि जब काबिल ने हाबिल को कत्ल किया तो आदम अलैहिस्सलाम तो हज में थे, सफर हज पर, उनको कैसे पता चले? इसलिए कि मोबाइल के टावर भी काम नहीं कर रहे थे कि इत्तिला हो जावे फौरन। तो कहते हैं कि सफर के दरमियान आपने कोई फल तोड़ा तो उसके अंदर से तुरशी मालूम हुई, तो आपने बारी ताला को पूछा कि अल्लाह आपने जमीन पर कोई फल खट्टा और कड़वा तो बनाया नहीं था, ये फल कैसे खट्टा और कड़वा हो गया? तो बताया गया कि आज तुम्हारे बड़े बेटे ने छोटे बेटे को कत्ल कर दिया, जिसकी नहुसत से आज दुनिया के बहुत सारे फलों को हमने खट्टा और कड़वा बना दिया। तो गुनाहों की ये सजा दुनिया के अंदर देखने को मिलती है। चलो
فقلت من هذا قالوا حارثة بن النعمان كذلكم البر كذلكم البر وكان أبر الناس بأمه رواه في شرح السنة والبيهقي رحمه الله تعالى في شعب الإيمان وفي رواية قال نمت فرأيتني في الجنة بدل دخلت الجنة
أم المؤمنين حضرت عائشة رضي الله تعالى عنها فرماتي ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا میں جنت میں داخل ہوا और आगे दूसरे हवाले से रिवायत लाए कि मैं सोया हुआ था और नींद में मैंने अपने आप को जन्नत में देखा। गोया ये मेराज मनामी का किस्सा है या ये मेराज जाहिरी का किस्सा है। तो मैंने जन्नत के अंदर कुरान पढ़ने की आवाज सुनी, तो मैंने फरिश्तों को पूछा कि ये क्या है भाई जन्नत में कुरान पढ़ने की आवाज? तो फरिश्तों ने बतलाया ये हारिसा इब्ने नौमान के कुरान पढ़ने की आवाज है। फिर फरिश्तों ने कहा कज़ालिकुमुल बिर, इसी तरह नेकी होती है, इसी तरीके से नेकी होती है, यानी के वालिदैन के साथ नेक करने का, नेक काम करने का बेहतरीन बदला कि जन्नत के अंदर भी कुरान पढ़ने की सआदत हासिल हो रही है। और हारिसा इब्ने नौमान अपनी मां के साथ बहुत ही ऊंचे दर्जे का बेहतरीन सुलूक करने वाले थे। अबर, इसमें तब्जील का सेगा इस्तेमाल किया गया, बहुत ऊंचा बड़ा अच्छा सुलूक करने वाले थे। देखो हर मर्तबा तब्जील मुराद नहीं हुआ करती, यानी जिन लोगों ने अपने वालिदैन की खुसूसी खिदमत की ऐसे लोगों में हारिसा इब्ने नौमान का शुमार होता है। और जो लोग तब्जील के माने के कायल है वो क्या कहते हैं कि इनके जैसा माँ के साथ हुस्ने सुलूक करने वाला दूसरा कोई नहीं था, सबसे ज्यादा अपनी माँ के साथ ये हुस्ने सुलूक करने वाले थे। और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ये बात वही के जरिए से बतलाई गई। जी हजरत अब्दुल्ला इब्ने अम्र रदी अल्लाहु ताला अन्हु अन्हुम से मनकुल है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया अल्लाह की खुशनुदी बाप की खुशनुदी के अंदर है। वालिदा बतरी के औला शामिल है क्योंकि माँ का हक भी ज्यादा है। और बास कहते हैं कि वालिद बोल करके वालिदा भी शामिल है। और अल्लाह ताला के अस्मा में से लफ्ज रब आया तरबियत के माने की निस्बत से, क्योंकि बाप औलाद की तरबियत करने वाला हुआ करता है। तो फरमाया कि रब की खुशी बाप की खुशी में, रब की नाराजगी बाप की नाराजगी के अंदर। गोया के बाप को नाराज करोगे तो अल्लाह ताला नाराज हो जाएंगे। दोनों को जोड़ दिया गया है, बाप की खुशी अल्लाह की खुशी, बाप की नाराजगी अल्लाह की नाराजगी, दोनों को जोड़ दिया गया है। अब ये जो लफ्ज़ सख्त है ये सीन के जम्मे और फतेह दोनों के साथ पढ़ा जाता है, जिसका माना होता है किसी चीज को नापसंद समझना, किसी चीज से खुश न होना, छोटों पर बड़ों का गुस्सा, ये सब माने निकलते हैं। चलो حضرت ابو درداء رضی اللہ تعالی عنہ عنہم سے منقول ہے کہ ایک آدمی حضرت ابو درداء رضی اللہ تعالی عنہ کے پاس آ کر کہتا ہے میری پاس ایک میری بیوی ہے اور میری ممی یہ کہہ رہی کہ میں اس کو طلاق دے دوں, ممی کا آرڈر ہے کہ بیوی کو طلاق دے دوں, تو حضرت ابو درداء رضی اللہ تعالی عنہ نے اس کو کہا کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کو ارشاد فرماتے ہوئے سنا کہ باپ جنت کے دروازوں میں سے درمیان والا دروازہ ہے, باپ جنت کے دروازوں میں سے درمیان والا دروازہ ہے, یعنی بہترین اور بڑا فضیلت والا دروازہ وہ باپ کی خدمت کرنے سے حاصل ہوگا, گویا کہ درمیان والا دروازہ دخول کے اعتبار سے بہت اچھا ہوتا ہے کہ جنت میں داخل ہونے کے لیے درمیانی دروازے سے داخل ہو جاؤ, تو گویا کہ جو آدمی باپ کی بات مانے گا اللہ تعالیٰ اس کے لیے جنت کے دروازے کو کھول دیں گے, اگر تو چاہے تو جنت کے دروازے کی حفاظت کر لے, چاہے تو اس دروازے کو تو ضائع کر دے, اب تیرے ہاتھ میں کہ باپ کی خدمت کر کے جنت کے دروازے کی حفاظت کر, چاہے تو باپ کو ناراض کر کے جنت کے دروازے کو ضائع کر. اب سوال یہ پیدا ہوتا ہے کہ ابا اما کوئی کہوے تو بیوی کو طلاق دینے کا حکم کیا ہے شرعی, تو اس کو سمجھ لو, نمبر ایک بیوی کے اندر کوئی شرعی قباحت ہو, مثال کے طور پر وہ نماز نہیں پڑھتی, پردہ نہیں کرتی, آوارہ ہے, فری لائف گزارتی ہے, شرعی قباحت ہے, اور والدین حکم بھی دیتے ہو, تو ایسی بیوی کو طلاق دے دینا واجب ہے. اور اگر بیوی میں شرعی قباحت نہ ہو, شرعی اعتبار سے ٹھیک ٹھاک ہے, کوئی قباحت نہیں, صرف والدین کا حکم ہے, تو اس صورت میں طلاق دے دینا بیوی کو مستحب ہے والدین کی اطاعت میں. چلو یہ بحض ابن حکیم اپنے والد سے اور اپنے دادا سے نقل کرتے ہیں کہ میں نے عرض کیا کہ اے اللہ کے رسول صلی اللہ علیہ وسلم, میں کس کے ساتھ نیک سلوک خاص طور پر کروں, یعنی گھر والوں میں سے رشتہ داروں میں سے کس کے ساتھ میں خاص طور پر نیک سلوک کروں, تو فرمایا تمہاری اماں کے ساتھ. میں نے پوچھا حضور پھر کس کے ساتھ, کہا تمہاری اماں کے ساتھ. میں نے پوچھا حضور پھر کس کے ساتھ, فرمایا تمہاری اماں کے ساتھ, تین مرتبہ, پیچھے مطلب گزر چکا تین مرتبہ کا. قل تو ثم من, پھر میں نے پوچھا حضور میں کس کے ساتھ حسن سلوک کروں, تو کہا تمہارے ابا جان کے ساتھ. ثم الاقرب, پھر جو نہایت قریبی رشتہ دار ہو, جیسے کہ بھائی بہن. فل اقرب, اور جو اس سے بھی زیادہ قریب ترین رشتہ دار ہو, جیسے کہ چچا اور ماموں کی اولاد. جی
روي عن عبد الرحمن بن عوف رضي الله عنه قال سمعت رسول الله صلى الله عليه وسلم يقول قال الله تبارك وتعالى أنا الله وأنا الرحمن خلقت الرحم وشققت لها من اسمي فمن وصلها وصلته ومن قطعها بتته وهو بداود رحمه الله تعالى.
حضرت عبد الرحمن ابن عوف رضی اللہ تعالی عنہ عنہم سے منقول ہے کہ میں نے حضرت نبی کریم صلی اللہ علیہ وسلم کو ارشاد فرماتے ہوئے سنا کہ اللہ تبارک و تعالی فرماتے ہیں، گویا یہ حدیث قدسی ہے کہ میں اللہ ہوں. دیکھو کیا مطلب ان اللہ کا، کہ میں اللہ ہوں، تو کہا میں واجب الوجود ہوں، اپنے وجود میں کسی کا محتاج نہیں ہوں، حکم اور فیصلے کو نافذ کرنے میں کسی کا محتاج نہیں ہوں. اور آگے والے کلام کی اہمیت کو ظاہر کرنا ہے، ان اللہ و ان الرحمن، میں رحمان ہوں، خلقت الرحم، میں نے ہی رشتے ناتوں کو پیدا کیا، وَشَقَقْتُ لَهَا مِنْ اسمی، اور میں نے اس کے لیے میرے ناموں میں سے نام نکالا، یعنی رحمان سے رحیم. فَمَنْ وَصَلَهَا وَصَلْتُهُ، جو رشتوں کو جوڑے میں اس کو اپنی رحمت سے جوڑوں گا. وَمَنْ قَطَعَهَا بَتَتُهُ، اور جو رشتوں کو کاٹے گا میں اس کو اپنی رحمت سے جدا کر دوں گا. جی.
روي عن عبد الله بن ابي اوفى رضي الله عنه قال سمعت رسول الله صلى الله عليه وسلم يقول لا تنزل الرحمه على قوم فيهم قاطع الرحم. رواه البيهقي رحمه الله تعالى في شعب الايمان.
یہ حضرت عبداللہ بن ابی اوفا رضی اللہ تعالی عنہ سے روایت ہے، فرماتے ہیں کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کو ارشاد فرماتے ہوئے سنا، اللہ کی رحمت اس قوم پر نازل نہیں ہوتی. کون سی قوم پر؟ جس میں ایک آدمی بھی رشتوں کو قطع کرنے والا ہو. ایک آدمی بھی رشتے کو قطع کرنے والا ہوگا، پوری قوم اللہ کی رحمت سے محروم ہو جائے گی. تو پھر کیا خیال ہے گھر گھر میں رشتے کو کاٹنے والے ہوئے تو کیسے قوم کو اللہ کی رحمت ملے گی؟ دوسری بات، بعض حضرات نے رحمت سے مراد لیا ہے بارش کو، کہ اگر قوم میں ایک آدمی بھی رشتے کو کاٹنے والا ہوگا اللہ تعالیٰ پوری قوم کو رحمت یعنی بارش سے محروم فرما دیں گے. اب یہاں قطع رحمی کرنے والے سے مراد ہے خود قطع رحمی کرنے والا، نمبر دو جو رشتے توڑنے والے کی مدد کرے وہ بھی اس میں شامل ہے، نمبر تین جو رشتہ توڑنے والوں کو منع نہ کرے، اور جب رحمت الہیہ بن ہو جائے گی تو عذاب کا نزول ہوگا نعوذ باللہ. جی.
روي عن ابي بكر رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم ما من يعجل الله لصائمه العقوبة في الدنيا مع ما يدخر له في الآخرة من البغي وقطيعة الرحم. رواه الترمذي وابو داود رحمه الله تعالى.
یہ جو اوپر والی روایت میں رحمت گزری نے، تو اس سے رحمت سے نمبر ایک بعضوں نے رحمت عامہ مراد لی، نمبر دو بعضوں نے رحمت خاصہ مراد لی، نمبر تین لوگوں نے بارش مراد لی. یہ روایت ہے حضرت ابو بکرہ رضی اللہ تعالی عنہ سے. فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کوئی بھی گناہ مامن زمبن زیادہ لائق ہے کہ اللہ تعالیٰ اس گناہ کرنے والے کو بہت جلدی دنیا ہی میں سزا دے وے. یعنی بہت سارے گناہ ہیں لیکن یہ گناہ جو آگے آ رہے اس لائق ہے کہ اللہ تعالیٰ دنیا ہی میں اس گنہگار کو سزا دے دے وے. और दुनिया की सजा के साथ साथ आखिरत की सजा तो अपनी जगह के ऊपर, मामायत दखीरु लहू फिल आखिरा, साथ उसके कि आखिरत में सजा जखीरे में। गोया दो गुना ऐसे हैं कि आखिरत में तो सजा मिलेगी मिलेगी, लेकिन दुनिया में भी अल्लाह ताला इस गुना करने वाले को बहुत जल्दी सजा अता फरमाते हैं। कौन से दो गुना? मिनल बगी, बगावत करना, जुल्म करना, वकती अतिर रहीमी, और रिश्तेदारों के साथ नाते काट देना। इसीलिए कि ये दोनों गुनाह ऐसे हैं कि इसमें मखलूक को तकलीफ पहुंचती है, मखलूक का हक जाये हो जाता है, इसीलिए दुनिया और आखिरत में अजाब होता है। ये दोनों गुनाह ज्यादा हेबतनाक है, और दूसरे भी इस तरह के गुनाह हो सकते हैं, जैसे कि वालिदैन की नाफरमानी के लिए भी आता है कि आखिरत में तो सजा होगी, दुनिया में भी सजा होगी। जी हजरत अब्दुल्लाह इब्ने अम्र रदियल्लाहु ताला अन्हु अन्हुम से मनकूल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, एहसान जतलाने वाला जन्नत में दाखिल नहीं होगा। एहसान करके तंग करता रहे, एहसान सुनाता फिरे, एहसान जतलाता फिरे, ऐसा आदमी जन्नत में नहीं जाएगा। सुम्मा ला युतबिउन मा अनफको मन्नौ वला अजा, एहसान जतलाने से तो बड़े बड़े सदकात का सवाब जाये हो जाता है, और ये एहसान जतलाने वाला जन्नत में दाखिल नहीं होगा। भाई आगे ये जो नफी आ रही है और यहाँ नफी है, इसका क्या मतलब? तो बाज हजरात कहते हैं कि इसका मतलब है सालिहीन के साथ उसका दुखूल जन्नत में नहीं होगा, अव्वलीन दुखूल। बाज हजरात कहते हैं कि गुनाह की सजा भुगत के जाएगा। बाद हजरात कहते हैं कि इन गुनाहों को अगर हलाल समझे तो काफिर होकर जन्नत में नहीं जाएगा। बास कहते हैं कि ये तगलीज और तशदीद है इस तरह के गुनाहों के बारे में। वला आकुन, और जो वालिदैन की नाफरमानी करने वाला हो, आक नाफरमान, वालिदैन का नाफरमान, इसी तरीके से दूसरे रिश्तेदार को बगैर शरई वजह के तकलीफ देने वाला, इसी तरह वालिदैन को सताने वाला, ये सब आक कहलाते हैं। वला मुदमिनु खमरिन, और पाबंदी के साथ शराब पीने वाला और बगैर तोबा के मर जावे, ये लोग जन्नत के अंदर नहीं जाएंगे। देखो भाई, रिश्तेदारों को वालिदैन को आदमी कुछ देवे और उसके बाद एहसान जतलावे, उसके बाद उनको तंग करे और जो है उनके साथ कता रहमी करे, तो इसकी वजह से इंसान जन्नत के अव्वलीन दाखले से महरूम कर दिया जाता है। जी تعلموا من أنسابكم ما تصلون به أرحامكم فإن صلة الرحيم محبة في الأهل مثرة في المال منسعة في الأثر رواه الترمذي رحمه الله تعالى فقال هذا حديث غريب حضرت أبو هريرة رضي الله تعالى عنه وعنهم سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا कि तुम तुम्हारे नसब में इतनी मकदार जान लो जिसके जरिए से तुम सीला रहमी कर सको, यानी खानदान को इतना पहचानो कि सीला रहमी, भाई ये मेरे रिश्तेदार हैं कैसे मालूम होगा? जब आप खानदानी रिश्तों को जानोगे तो ही पता चलेगा ना ये मेरे रिश्तेदार है। तो सीला रहमी करने के लिए रिश्ता पहचानना जरूरी, और रिश्तों को पहचानने के लिए खानदानी नसब नामा पहचानना जरूरी, इसीलिए हुजूर ने बाकायदा उसको जानने की ताकीद फरमाई। अब तो लोगों को रिश्ते ही मालूम नहीं होते, कौन मेरे दादा, कौन मेरे परदादा, कौन मेरे दादा की औलाद, कौन मेरे फुला रिश्तेदार, कुछ मालूम मालूम नहीं होता है। बहुत बहुत तो भाई ने बहन ने, कोई बहुत जानता होगा तो कि मेरे चचा कौन कौन, मैं सबको पहचानता हूँ और मामुओं को भी जानता हूँ मैं, बस आगे कुछ नहीं। तो ये अच्छी बात नहीं है। इसलिए कि सीला रहमी की बरकत से महब्बतुन फिल अहली, मोहब्बत अल्लाह ताला अता फरमाते हैं अहल के अंदर, यानी सीला रहमी करने की वजह से सब लोगों का वो महबूब बन जाता है, लोग उससे मोहब्बत करने लगते हैं, रिश्तेदारों में मोहब्बत, अहले खानदान में महबूबियत उसकी हो जाती है, और माल में कसरत हो जाती है, और उम्र लंबी हो जाती है। जी हजरत अब्दुल्ला इब्न उमर रदी अल्लाह ताला अन्हुमा वान्हुम से मनकुल है कि एक शख्स नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास आया और वो आने वाले शख्स ने अर्ज किया, हे अल्लाह के रसूल, मुझसे एक बहुत बड़ा गुनाह हो गया है, क्या मेरे उस गुनाह की तौबा है, मुझसे एक बहुत बड़ा गुनाह हो गया है, क्या मेरे उस गुनाह की तौबा है। देखिए, इसने एतराफ किया जम्बे अजीम का, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, तुम्हारी अम्मी जान है? उसने कहा कि नहीं। हुजूर ने पूछा तुम्हारी खाला है? कहा जी। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया फबर रहा, अपनी खाला जान के साथ नेक सुलूक करो, खाला जान की खिदमत करो, खाला की इताअत करो, खाला की माली इमदाद करो। अब देखिए, सवाल इसाइल ने एतराफ किया था कि बड़ा गुनाह हो गया, हुजूर ने डायरी की क्यों पूछा कि तुम्हारी अम्मा आयात, फिर उसने कहा नहीं, तो कहा खाला आयात है, फरमाया खाला से उसने सुलूक करो, ऐसा कैसा। तो शुर्रा फरमाते हैं कि दरअसल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को वही के जरिए बतला दिया गया था कि इस शख्स ने जो बड़ा गुनाह किया है उसकी माफी माँ या खाला के साथ हुस्ने सुलूक है, अपने करीबी रिश्तेदार के साथ माँ या खाला के साथ हुस्ने सुलूक, ये उसके गुनाह की माफी है। इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने यह सवाल किया। दूसरी बात समझो, उस करने वाले आदमी ने कोई बड़ा गुनाह नहीं किया था, गुनाह सगीरा किया था, लेकिन जज्बे ईमानी के पेशे नजर अपने गुनाह सगीरा को उन्होंने गुनाह कबीरा समझा। बाज मरतबा कामिल मोमिन, जज्बाती मोमिन होता है, वो छोटे गुनाह को भी बड़ा समझ के इलाज ढूंढने निकलता है कि मुझसे बहुत बड़ा गुनाह हो गया, बहुत बड़ा गुनाह हो गया, बहुत बड़ा गुनाह हो गया। नंबर तीन समझो, सीला रहमी में अल्लाह ताला ने ये बरकत रखी है कि गुनाह कबीरा भी माफ हो जाते हैं। सीला रहमी की बरकत से गुनाह कबीरा भी माफ, क्यों कि जिन रिश्तेदारों के साथ ये हुस्ने सुलूक करेगा ये इसके लिए सब दुआए मगफिरत करेंगे कि अल्लाह ये हमारे साथ हुस्ने सुलूक करता है, इसको माफ करो, उसको माफ करो। और वो हुस्ने सुलूक करने वाला भी इस जज्बे से सीला रहमी करता है कि अल्लाह मुझे माफ कर दे। देखिए, आप बहुत से शराबी कबाबी लोगों को देखेंगे कि वो क्या करते हैं कि भाई मुझसे बहुत गुनाह हो गए, चलो कुछ खिदमत कर ले रहे कि इसकी बरकत से अपना काम बन जा रहे, ऐसा वो बोलते, तो क्या मतलब हुआ रिवायत का तीसरा, कि सीला रहमी करेगा ये आदमी तो जितने रिश्तेदारों के साथ उसने सुलूक करेगा वो सब उसके लिए दुआए मगफिरत करेंगे। और ये खुद भी ये नेक काम किस नियत से करता है कि मेरे गुनाह माफ हो जावे, इसलिए सीला रहमी की बरकत से गुनाह उसके माफ हो जाते हैं। और इस हदीस शरीफ से ये भी मालूम हुआ कि खाला का दर्जा माँ के बराबर है, लिहाजा खाला के साथ हुस्ने सुलूक करना चाहिए। खाला से मुराद लेने का ऐनी, अल्लाती, अखियाफी, तीनों किस्म की खाला मुराद है। बाप और माँ एक, ऐनी, माँ शरीक, अखियाफी, बाप शरीक, अल्लाती, तीनों तरह की खालाएं मुराद है। खाली जो उर्फी और मुहावरी खाला है मिलने की ने गांव की वो मुराद नहीं है, याद रखना। चलो
بين نحن عند رسول الله صلى الله عليه وسلم جاءه رجل من بني سلمة فقال يا رسول الله هل بقي من بر أبوي شيء أبرهما به بعد موتهما؟ قال نعم، الصلاة عليهما والاستغفار لهما وإنقاذ عهدهما من بعدهما وصلة الرحم التي لا تنصر إلا بهما وإكرام صديقهما. رواه أبو داود وابن ماجه رحمهما الله تعالى.
हजरत अबू उसैद अस्साइदी रदी अल्लाह ताला अन्हु अन्हुम से मनकूल है कि हम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास बैठे हुए थे, यानी हुजूर की मजलिस में हम लोग मौजूद थे। इतने में कबीले बनू सलीमा के एक शख्स पहुंचे, ये अंसार की एक शाख है और अरब के अंदर यही अंसार की शाख कबीले बनू सलीमा थी। उन्होंने आकर के क्या कहा इस आने वाले सलीमी शख्स ने, हल बकिया, क्या मेरे लिए मेरे माँ बाप के साथ कुछ नेकी करने का हिस्सा बाकी है कि मैं मेरे माँ बाप के साथ उनके मरने के बाद नेकी करूं? कहा हुजूर मेरे माँ बाप जिंदा होते तो मैं उनकी खिदमत करूं, इताअत करूं, उनको राहत पहुंचाऊं, उनकी फरमा बरदारी करूं, लेकिन अब मेरे माँ बाप दुनिया में हयात नहीं है, इंतकाल कर चुके, अब उनके साथ हुस्ने सुलूक करने का कोई शोबा है, कोई हिस्सा है कि मेरे माँ बाप के इंतकाल के बाद मैं उनके साथ हुस्ने सुलूक करूं? देखो ये हदीस बड़ी कीमती है। जो लोग अपने वालिदैन के साथ अपनी जिंदगी उनकी जिंदगी में हुस्ने सुलूक नहीं कर सके तो इंतकाल के बाद कैसे उसने सुलूक करेंगे वो इस हदीस में बयान किया गया। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, नाम, हाँ है ने भाई, तू तेरे माँ बाप के इंतकाल के बाद उनके साथ उसने सुलूक करना चाहता है? तो है भाई है। कैसे उसने सुलूक करना, उसका तरीका, नंबर एक, अस्सलातु अलैहिमा, दोनों के लिए बराबर दुआ का एहतमाम करना, बराबर दुआ का एहतमाम करना। दूसरा मतलब है वालिदैन की जनाजे की नमाज में शिरकत करना, ये भी वालिदैन के साथ हुस्ने सुलूक है। बहुत से लोगों को वालिदैन की जनाजे की नमाज नसीब नहीं होती है, तो मेरा नौकरी का टाइम है, मुझसे अवाब है, ऐसा नहीं है, कारोबार है, अभी बहुत बिजी हूँ, मैं नहीं आ सकता, नऊज़ुबिल्लाह, तुम लोग पढ़ लेना, नहीं काम हो जाएगा। बाद लोगों को नमाज पढ़ना नहीं आती इसलिए वो नमाज में शिरकत नहीं करते। हमारे एक दोस्त थे अमेरिका में, कई सालों से मुकीम, यहाँ तशरीफ भी लाते हैं, मौलाना यूसुफ भूला, वो मोटे मोटे नहीं आते, नात नज़म भी पढ़ते है, तो उन्होंने खुद सुनाया अपना मुशाहदे का किस्सा कि वहाँ अमरीका में एक जगह के ऊपर किसी का इंतकाल हो गया तो मैं गया हुआ था, तो उसके बच्चे सब बड़ी बड़ी डिग्री वाले, कोई डॉक्टर कोई इंजीनियर, अलग अलग शहरों में रहते थे। अब्बा की इंतकाल की खबर सुन के हवाई जहाज से सब आ गए, वो बहुत रो रहे थे, मैं गया तो अब वो इमाम वहाँ उस मस्जिद की, और वहाँ तो इमाम मुज्तहिद के दर्जे में होते हैं, पूरे इलाके के इमाम इमाम वक्त होते हैं, तो कहा कि वो बच्चे इमाम साहब को गले रख के रो रहे, तो मौलाना ने इनको तसल्ली दी कि भाई अल्लाह तुम्हारे वालिद को जवार रहमत में जगा दे, बहुत समझाया, बहुत रो रहे। फिर पूछा आप लोग क्यों इतना रो रहे, तो उन्होंने बमुश्किल अपना रोना काबू में करके फरमाया कि अभी थोड़ी देर में जनाजे की नमाज का वक्त होगा, लेकिन हमें रोना इस बात पे आ रहा है कि हम अपने बाप की जनाजे की नमाज में शिरकत नहीं करेंगे, इसलिए कि अब्बा जान ने हमको दीन का कोई इल्म सिखाया ही नहीं। डिग्रियां तो बहुत दिलवाई, बहुत स्कूल की तालीम दिलवाई, लेकिन दीन का इल्म बिल्कुल नहीं दिया। हमको जनाजा कैसे पढ़ना वो ही नहीं आता है। अभी आप लोग नमाज पढ़ेंगे, हम एक साइड पर खड़े रह के देखेंगे, और वाकईतन हुआ भी ऐसा। मुख्तसर 15-17 आदमी का मजमा था, और नमाज के वक्त वो 3-4 बच्चे एक साइड पर हाथ बांध करके चुपचाप खड़े रहे, और बाकी लोगों ने नमाज पढ़ ली। तब समझ में आता है कि वालिदैन की जनाजे की नमाज किसी को मिल जाए ये भी सआदत है। तो ये हदीस शरीफ का मतलब, अस्सलातु अलैहिमा, के वालिदैन के ऊपर दुआ या जनाजे की नमाज, वल इस्तिगफारु लहुमा, दूसरा हक ये है कि उनके इंतकाल के बाद उनके लिए मुसलसल इस्तिगफार करो। नंबर 3, व इन्फाज़ु अहदिहिमा मिन बादिहिमा, उनका किया हुआ वादा पूरा करो, उनकी वसीयत पूरी करो। यानी उन्होंने किसी को कोई वादा किया था तो वादा पूरा करो। उन्होंने कोई जायज और नेक काम की वसीयत की है तो कम से कम एक सुल्स तक तो पूरा करो, ये तो शरी हक बनता है उनका। चौथा हक, और सिला रहमी करो, जिनके साथ हुस्ने सुलूक करना महज उन माँ बाप के सबब से हो। देखो तर्जुमा, वसीलतुर रहीमी, और सिला रहमी करो उन लोगों के साथ जिनके साथ हुस्ने सुलूक करना महज उन माँ बाप के सबब से हो। यानी किसी के साथ भी हुस्ने सुलूक करो तो उन वालिदैन के सबब से हुस्ने सुलूक करो। मिसाल के तौर पर वालिदैन के रोस्त अहबाब, वालिदैन के वालिदा की सहेलियां, ये सब इसके अंदर शामिल हुआ करती है। तो गोया के वालिदैन के हक, वालिदैन की खुशी के खातिर सिला रहमी का बर्ताव करना, और कोई दुनियावी नापाक फासिद गर्ज न हो इस तरीके से। तो जिनके साथ हुस्ने सुलूक करना महज उन माँ बाप के सबब से हो, वह इकराम सदी की ही माँ, और वालिदैन के रिश्तेदार दोस्तों के साथ इकराम का बर्ताव करो। तो वालिदैन के खानदानी रिश्तेदार है उनके साथ हुस्ने सुलूक करो, चचा है और दादा है, फुफिया हैं, ये अब्बा के रिश्तेदार हो गए। वालिदा के रिश्तेदार में नाना है, खाला है, मामू है, ये वालिदा की तरफ के रिश्तेदार हो गए। तो वालिदैन की निस्बत के ऊपर तुम जहां जहां सिला रहमी कर सकते हो वहां वहां तुम सिला रहमी करो, और कोई गर्ज न हो। और पांचवी चीज फरमाई, उनके दोस्तों के साथ इकराम का बर्ताव करना। जी
وروي عن ابي الطفيل رضي الله عنه قال رايت النبي صلى الله عليه وسلم يقصب لحما بجعرانته اقبلت امراه حتى دنت الى النبي صلى الله عليه وسلم فبسط لها رداءه فجلست عليه فقلت من هي؟ قالوا هي امه التي ارضعته. رواه ابو داود رحمه الله تعالى.
گویا کہ آدمی یہ تصور کرے کہ میرے والدین کی نسبت پر میں خدمت کروں گا تو میرے اللہ راضی ہو جائیں گے، لہذا والدین کی نسبت کے اوپر حسن سلوک کرنا رضائے الہی کو حاصل کرنے کے لیے، یہ بھی والدین کے ساتھ ان کے انتقال کے بعد حسن سلوک کا ایک درجہ رکھتا ہے. حضرت ابو طفیل رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کو دیکھا کہ گوشت تقسیم فرمارے مقام جعرہ نامے. یہ سن 8 ہجری کا واقعہ ہے، غزوہ حنین کے بعد نبی کریم صلی اللہ علیہ وسلم نے کئی دنوں تک جو ہے حنین میں قیام فرمایا، 10 سے زیادہ دن قیام فرمایا. چونکہ غزوہ حنین، غزوہ طائف سقیف اور حوازن کی غنیمت بڑی مقدار میں ملی تھی تو حضور نے مقام جعرانہ میں قیام فرما کر تقسیم فرمایا, اور پھر وہیں سے حضور نے ایک عمرہ بھی کیا, وہ جو بڑا عمرہ کہتے ہیں جعرانہ میں احرام باندھنے جاتے ہیں وہ. تو کہا کہ حضور جعرانہ میں گوشت تقسیم فرما رہے تھے, اتنے میں ایک عورت آئی اور نبی کریم صلی اللہ علیہ وسلم کے قریب آ گئی, حضور نے اس کے لیے چادر بچھائی اور وہ عورت چادر پر بیٹھ گئی. میں نے پوچھا یہ کون عورت ہے اتنی کہ حضور نے اس کے لیے چادر بچھا دی اور اس پر وہ بیٹھ رہی ہے؟ تو کہا یہ آپ کی مرضیہ ہے, رضائی ماں, حضرت حلیمہ سعدیہ. چونکہ ان کا تعلق طائف کے قبیلے ثقیف قبیلے بنو سعد سے تھا, لہذا حضور وہاں تھے تو وہ آپ کو ملنے کے لیے آئی, چونکہ وہ بالکل قریب ہے وہاں سے جیرانہ سے حضرت حلیمہ سعدیہ کا علاقہ. بلکہ جب طائف کے قیدی پکڑے گئے تو حضرت حلیمہ کے شوہر کو لے کر آئے تھے اہل طائف سفارش کروانے کے واسطے کہ آپ کے رضائی ابا ہے, تاکہ ان کی وجہ سے حضور قیدیوں کو چھوڑ دے گئے. سویبہ نے بھی حضور کو دودھ پلایا تھا ابو لہب کی باندھی. چلو ایک ایک پڑھنا, اس میں ایک ایک پڑھتے جانا, تین عنوان ہے اس روایت میں. جی بس. حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہما نبی کریم صلی اللہ علیہ وسلم سے نقل کرتے ہیں, تین آدمی ساتھ میں چلے جا رہے تھے سفر میں کہیں, تین آدمی ساتھ میں چلے جا رہے تھے, اتنے میں بارش آئی. بعض روایت سے پتا چلتا ہے کہ رات کی تاریکی بھی اور مزید بارش ان کے اوپر آ پڑی. تو انہوں نے سوچا کہ اب کیا کرے دوران سفر, رات کی تاریکی بارش. تو وہ ایک پہاڑ کی گار کی طرف مائل ہوئے, یعنی پہاڑ میں ایک گار کی طرف گئے کہ چلو یہاں جا کر اپنے آپ کو ہم بچا لے وے بارش اور تاریکی سے, وہاں قیام کر لے وے گئے. فانحطت, اتنے میں ان کی گار کے دروازے کے اوپر پہاڑ کی بڑی چٹان گری, گلیشیئر گرا, پہاڑ کی ایک بڑی چٹان ان کے گار کے دروازے کے اوپر گری. تو کیا ہوا؟ فاتبقت علیہم, باہر نکلنے کا راستہ ان کے اوپر بند کر لیا, اس چٹان نے آ کر کے ان کا باہر نکلنے کا راستہ بند کر لیا. یعنی جس راستے سے وہ گار سے باہر نکل سکتے تھے وہاں چٹان آ گئے, بڑی چٹان پہاڑ کے اوپر سے آ کر کے گری اور اس کے اندر یہ پیک ہو گئے, بند ہو گئے, اب نکل بھی نہیں سکتے. کرین کہاں لینے جاوے, باہر نکلے تو کرین لینے جاوے, اور تین آدمی دھکا مار کے چٹان کو ہلا بھی نہیں سکتے, چے جاوے کہ ہٹا دے وے. تینوں نے کہا کہ اب تو مرے اپنے اندر, اب تو اندر ہی اندر یہی گار اپنی قبر بنے گی بھائی, یوں کہنے سوچنے لگے ہوں گے. فقال بعضهم لبعض, تو تین ساتھیوں نے آپس میں ایک دوسرے کو کہا, دیکھو اللہ تعالی بچانا چاہتے تھے تو مؤثر تدبیر ان کے ذہن میں القا فرمائی, الہام فرمائی, مؤثر تدبیر اللہ نے الہام فرمائی ان کے ذہن کے اندر. کیا تدبیر؟ انظرو, بھائی سوچو اپنے اعمال نیک کو, نیک اعمال کو سوچو, جو عمل تم نے خالص اللہ کے لیے کیا ہو ایسا صالح اور نیک عمل تمہارا, سوچو کہ تم نے اپنی زندگی میں کون سا نیک عمل کیا, وہ یاد کرو. عمل صالح کس کو کہتے ہیں؟ نمبر ایک, جو خالص اللہ کی رضا کے لیے کیا گیا ہو وہ عمل صالح. نمبر دو, جس عمل کے کرنے کا اللہ کی طرف سے حکم دیا جاتا ہے وہ عمل صالح. نمبر تین, جس عمل میں ریا اور دکھلاوا نہ ہو وہ عمل صالح. اب تینوں یاد کرنے لگے کہ اپنا تو کوئی نیک عمل یاد کرو بھائی. فدع اللہ بہا, اور نیک عمل کے وسیلے سے اللہ سے دعا کرو. نیک عمل کے وسیلے سے اللہ سے دعا کرو. لعلہ یفرجوہا, امید ہے کہ اللہ تعالی نجات کا راستہ کھول دیں گے. لعلہ کو یقین کے معنی میں لے لو, چونکہ نسبت اللہ کی طرف کرنی ہے. یقین ہے کہ اللہ تعالی اس گار سے چھٹکارے کا کوئی راستہ کر دیں گے. دیکھو آدمی جب کسی جگہ پر مقیم ہوتا ہے نا, تو اقامت والی جگہ اپنی مالکی کی نہ ہو تو ابھی اپنی طرف منسوب اس کو کر سکتے ہیں. جیسے کہ طلبہ مدرسے کے دارالاقامہ کہتے ہیں نا, میرا حجرا. حالانکہ بھائی تو جتنی مدت پڑے گا اتنی دیر تیرا, پھر دوسرے طلبہ آئیں گے. بھائی میرے گھنچے میں یہ کون کھانے بیٹھ گیا, تو تیرے گھر سے تھوڑا گھنچا لایا تھا. تو عارضی طور پر جس کو استعمال کرتا ہے اس کی طرف بھی انسان اپنی نسبت کر سکتا ہے. دیکھو یہاں روایت میں کیا آیا لفظ, الا فمی گارہم, ان کے گار کی طرح. حالانکہ وہ ان کا ذاتی گار تھوڑا تھا, وہ تو دوران سفر وہاں مقیم تھے, اس لیے وہ گارہم کا لفظ استعمال کیا گیا. چلو,
قال احدهم اللهم انه كان لوالدان شيخان كبيران ولي صبية صغار كنت ارى عليهم فاذا رحت عليهم فحلفت بدات بوالدي اسقيهما قبل ولدي وانه قد نهى بالشجر فما اتيت حتى امسيت فوجدتهما قد نهى فحلفت فما كنت احلم فجئت بالحلام فكنت عند رؤوسهما
أوقظهما
وأكره الأبد بالصبية قبلها
والصبية
والصبية قبلهما والصبية يتضاغون عند قدمي عند قدمي فلم يزل ذلك دأبي ودأبهم حتى طلع الفجر فإن كنت تعلم أني فعلت ذلك ابتغاء وجهك فأفرج لنا فرجة نرى منها السماء ففرج الله لهم حتى يرون السماء.
اب تینوں آدمی اپنے اپنے نیک اعمال یاد کرنے بیٹھے کہ چلو بھائی سوچو دنیا میں کون زندگی میں آج تک کون سا نیک عمل کیا, اور اس نیک عمل کے وسیلے سے اللہ سے دعا کرنا چالو کرو. تو تینوں کو اپنا اپنا ایک نیک عمل یاد آیا, اور اس کو نبی کریم صلی اللہ علیہ وسلم نے بیان فرمایا کہ بھائی دیکھو یہ ہے اخلاص والی نیکی, اس کی برکت سے بڑی بڑی مصیبتیں بھی ٹل سکتی ہے, اللہ دور کر سکتے ہیں بڑی بڑی مصیبتوں کو ان نیک عمل کے وسیلے سے. پہلا آدمی, فقال احدہم, ایک آدمی نے کہا, اے اللہ میرے لیے میرے ماں باپ دونوں بوڑھے, ایک تو شیخان اور مزید کبیران, یعنی بالکل بوڑھے میرے ماں باپ. بوڑھاپے کی بھی دو درجے ہیں, ایک نفس بوڑھا اور ایک دوسرا ہے بوڑھا کھوسٹ, تو شیخانی کبیران. اور میرے چھوٹے چھوٹے بچے, تو ماں باپ بڑے بوڑھے اور بچے چھوٹے چھوٹے. اور میں ان کے اوپر بکریاں چراتا تھا. کیا مطلب ان پر بکریاں چرانے کا؟ یعنی بکریاں چرا کر کے کچھ رزق حاصل کروں تاکہ بوڑھے ماں باپ کی بھی خدمت ہو اور چھوٹے چھوٹے بچوں کی بھی میں خدمت کر سکوں, ان کو دودھ پلا سکوں, ضرورت کے وقت کے اوپر بکری کاٹ کے گوشت کھلا سکوں, اس کا اون وغیرہ ان کو کام آوے. خاص تو یہ کہ بکریاں چراؤں, دودھ نکالوں اور بچوں کو اور بوڑھے ماں باپ کو دودھ پلاؤں, اس نیت سے میں بکریاں چرایا کرتا تھا. اب میرا معمول کیا تھا, فَإِذَا رُحْتُ عَلَيْهِمْ, جب میں شام کے وقت پر گھر والوں کے پاس واپس لوٹتا, وَلَكُمْ فِيهَا جَمَالٌ حِينَ تُرِيحُونَ, اسی سے یہ لفظ ہے رُحْتُ, کہ جب میں شام کو گھر لوٹتا گھر والوں کے پاس, فَحَلَبْتُ, تو میں دودھ دوہتا برتن میں, بدأت بوالدي, تو پہلے میں والدین کو پیش کرتا, دودھ دو کر کے لا کر کے پہلے بوڑھے والدین کو میں دودھ پلاتا پیش کرتا, اسقیہما قبل ولدی, بوڑھے ماں باپ کو دودھ سے سیراب کرتا بچوں سے پہلے, یعنی پہلے میں بچوں کو دودھ نہیں پلاتا, پہلے والدین کو دودھ پلاتا. کیسا فرما بردار بیٹا ہوگا کہ بیوی بچے بعد میں, ابا اماں پہلے. ایسا آج کل تو جو ہے مسز فرسٹ, لیڈی فرسٹ, عورت پہلے بچے, بڈھوں کو تو بعد میں دیں گے, اب کیا مر جانے والے ہیں وہ, آج یہ ماحول ہے. وَإِنَّهُ قَدْ نَاعَبِيَ الشَّجَرُ, اور ایسا ہوا کہ مجھے درخت دور لے گئے, یعنی ایک مرتبہ جنگل میں چرانے نکلا تو ہرے بھرے درختوں کی تلاش میں میں دور چلا گیا کہ دور جاؤں جا کر کے بکریوں کو خوب ہرا بھرا تازہ چارہ کھلاؤں, تو درختوں کی تلاش میں میں دور چلا گیا دور نکل گیا. فما اتیتو, میں آ نہیں سکا, حتی امسیتو, یہاں تک کہ رات دیر گزر گئی, یعنی روزانہ جس وقت پر میری بکریاں چرا کے واپسی ہوتی تھی اس وقت تک واپسی نہیں ہو سکی اور بہت دیر سے میری واپسی ہوئی. کتنی دیر سے واپسی ہوئی, فوجدتہما قد ناما, ابا اما دونوں سو گئے تھے, ایسے وقت پر میری واپسی ہوئی. کہ میں آیا, ابا اما کو سویا ہوا پایا. آج کل بچے ایسا ہی ہے, ماں باپ سوتے ہوتے ہیں تو رکھڑ کے آدھی رات کو گھر آتے ہیں, گھومنا پھرنا رکھڑنا تفری, اور ماں باپ بیچارے بڈھے سو جاوے تب آ کے دروازہ کھکھڑاوے, اور ماں باپ کی نیند میں بھی خلل کرے, پکے گھر کی نیند میں خلل کرے. تو کہا میں ایسے وقت کے اوپر آیا کہ والدین سو چکے تھے. فَحَلَبْتُ كَمَا كُنْتُ أَحْلُبُ, میں نے آ کر بکریوں کو دوہا جیسا کہ میں روزانہ بکریوں کا دودھ دوہا کرتا تھا. دوہا پھر کیا کیا, فَجِئْتُ بِالْحِلَاب, حِلَاب بمعنی محلوب, دوہا ہوا دودھ لے کر کے میں آیا. اور بعض کہتے کہ حِلَاب اس میں آلہ, اس میں ظرف ہے, یعنی جس برتن میں دودھ دوہا جاتا ہے وہ لے کر میں آیا, پوالی دودھ کی بھر کے میں آیا میرے ماں باپ کی خدمت کے اندر. فکم, تمہیں آ کے کھڑا ہو گیا ان دونوں کے سیرانے پر, اور میں نے پسند نہیں کیا کہ دونوں کو بیدار کرو, اچھا نہیں لگا کہ ابا اما کو میں بیدار کروں, دونوں سو چکے تھے. وہ اکرہ, اور میں نے یہ پسند نہیں کیا کہ والدین سے پہلے بچوں سے دودھ پلانے کی شروعات کرو. کروس کا معمول, والدین پہلے بچے بعد میں, آج بھلے دیر ہو گئی ماں باپ سو گئے, میری طبیعت نے گوارا نہیں کیا کہ بچوں کو پہلے پلاؤں والدین سے پہلے, نہیں بھائی نہیں, روز کا معمول ہے پہلے والدین کو پلاتا ہوں, تو آج بھی وہی معمول, والدین کو پہلے دودھ پلاؤں گا پھر بچوں کو میں دودھ پلاؤں گا. حال یہ تھا کہ بچے میرے قدم کے پاس بلک بلک کے رو رہے تھے, حال یہ کہ بچے میرے قدم, دونوں قدم کے پاس گر کے بلک بلک کے رو رہے تھے, ابا دودھ پلاؤ, ابا دودھ پلاؤ. लेकिन मैंने बिल्कुल बच्चों को दूध नहीं पिलाया। अब यहाँ शुर्रा बहस करते हैं कि भाई छोटे सगीर बच्चे, दूसरी तरफ बूढ़े वालिदैन, तो किसका हक मुकद्दम। तो ऐसे मौके पर एक तौजीह तो हमेशा याद रखने की, उम्मे में साबिका का मसला है, पिछली उम्मतों का वाकिया है, और गोया पिछली उम्मतों के अंदर ये बात थी कि उसूल को, उसूल यानी बाप दादा, माँ दादी, नानी नाना, इन लोगों से इब्तिदा की जावे खर्च करने की, बच्चों के ऊपर उसूल को मुकद्दम, यानी फुरू पर उसूल मुकद्दम खर्च करने के मामले के अंदर। और बाद हजरात ये कहते हैं कि यहां मुराद क्या लेने का कि बच्चों को सद्द रमक दूध तो पिला दिया था जिससे उनकी जान बच जावे, लेकिन बच्चे सद्द रमक पर थोड़ा सबर करते हैं, उनको तो जितना हो इतना हलमी मजीद, हर थोड़ी सेकंड पे भूखे बच्चे, तो अभी खाया तो और, अभी पिया तो और, तो बच्चों को उसने सद्द रमक के बकदर तो पिला दिया था क्योंकि वालिदैन सो गए थे और बच्चे छोटे भूखे रो रहे थे, लेकिन बच्चे जो के पैर में गिर करके मांग रहे थे वो क्या मजीद मिकदार के तालिब थे, वो मजीद मिकदार मैंने बच्चों को पेश नहीं की। फलम यजल जालिका दाबी, मैं अपनी इसी हालत पर बराबर रहा, वदाबुहुम, और वो बच्चे अपनी उनसी हालत पर बराबर रहे, यहां तक के सुबह हो गई, पूरी रात गुजर गई, यानी मैं बर्तन लेकर के अब्बा अम्मा के सिराने के पास ही खड़ा रहा, कैसा मुती बच्चा, पूरी रात के जब भी इनकी आंख खुलेगी पिला दूंगा, हो सकता है आधी रात आंख खोले, उनको भूख लगी हो और मुझे ना पावे, इसलिए मैं सोया भी नहीं, पूरी रात उनके सिराने के पास मैं दूध का प्याला लेकर के खड़ा रहा कि जब भी जागे मैं इनको पिला दूंगा, लेकिन ये तो सुबह तक उठे ही नहीं। फइन कुंत तालम, हे अल्लाह अगर आप जानते हैं कि मैंने ये काम महज आपको खुश करने के लिए किया था, वालिदैन के साथ ये हुस्न सुलूक महज आपकी रजा के लिए किया था, तो आज हमारे लिए इस गार में इतनी कुशादगी कर दीजिए, इतना पत्थर हटा दीजिए कि हम उसमें से आसमान को देख लेवे। क्यों भाई, वो चट्टान गिरने की वजह से वो ऐसे पैक हो गए थे कि बिल्कुल आसमान तक नजर नहीं आता था, बाहर की रोशनी नजर नहीं आती थी, बाहर से साफ सुथरी हवा नहीं आ रही थी, तो अव्वल दरखास्त कि अल्लाह पत्थर को चट्टान को इतना हटा दीजिए कि बाहर की रोशनी नजर आए, दुनिया आसमान नजर आवे, फ्रेश एयर मिले हमको, इतना पत्थर को आप हटा दीजिए, बस ये नेक अमल वाकई अल्लाह के यहाँ मकबूल था। तो जैसे इसने उस नेक अमल के वसीले से दुआ की, फफर्रजल्लाहु लहुम हत्ता यरौन समा, अल्लाह ने उनके ऊपर से इस तकलीफ को कुशादा कर दिया, यानी चट्टान को थोड़ा सा हटा दिया, यहाँ तक कि उनको गार में से आसमान नजर आने लगा। मालूम हुआ कि अंधेरी कोठड़ी वबाल है, वबाल नऊज़ुबिल्लाह, आसमान खुली फिजा का नजर आना, खुली हवा, ये भी अल्लाह की बड़ी रहमत है भाई, बड़ी नेमत है भाई, काली कोठड़ी के मुकाबले के अंदर। जालिम लोग जब कैदियों पर मजालिम करते हैं तो उनको ऐसी काली कोठड़ियों में डाल देते हैं कि जहाँ रोशनी का कोई जरिया नहीं होता, जहाँ हवा के आने के मामूली सुराख के अलावा कोई चीज नहीं होती, ऐसी काली कोठड़ियों में नऊज़ बिल्ला डाल देते हैं, और उसको एग सेल कहते हैं, अंडा सेल, यानी अंडे के खोल की तरह वो पूरा पैक हुआ करता है। तो कहा कि आसमान और खुली हवा, रोशनी, ये भी अल्लाह की बड़ी नेमत। चलो
कानत فطلبت إليها نفسها فأبت حتى أتيها بمئة دينار فصعيت حتى جمعت مئة دينار فلقيتها بها فلما قعدت بين رجليها قالت يا عبد الله اتق الله ولا تفتح الخاتم فقمت عنها اللهم فإن كنت تعلم أني فعلت ذلك ابتغاء وجهك فأفرجنا منها ففرج الله لهم فرجة ففرج لهم فرجة.
दूसरा आदमी अब अपना नेक अमल याद करता है कि मेरी जिंदगी का कौन सा ऐसा नेक अमल है. अब उसने दुआ चालू की उस नेक अमल के वसीले से. हे अल्लाह, मेरी एक चचा की लड़की थी. देखो, करीबी रिश्तेदार के अंदर हिजाबात कम होते हैं. कोई पराई लड़की पर आदमी के लिए हाथ डालना इतना आसान नहीं जितना करीबी रिश्तेदार में गैर महरम पर हाथ डालना आसान होता है. चचा की लड़की, मामू की लड़की, खाला की लड़की, फूफी की लड़की, चूंकि रिश्ता है इसीलिए घरेलू ताल्लुकात की वजह से मिलजुल उनसे बकसरत होता है, खलवत के मौके भी ज्यादा होते हैं और वहीं पर इंसान की इफ्फत का इम्तिहान होता है. तो कहा कि मेरी एक चचा की लड़की थी और मैं उसको बहुत मोहब्बत करता था. कितनी मोहब्बत? जितना ज्यादा कोई मर्द किसी औरत को चाह सकता है, यानी एक मर्द को किसी औरत से जितनी ज्यादा मोहब्बत हो सकती है, बस ऐसी मोहब्बत मुझे उस चचाजात बहन से थी. यानी मैं अपनी चचाजात बहन को बेइंतहा मोहब्बत करता था, बड़ी मेरे दिल में उसकी मोहब्बत थी. فَطَلَبْتُ إِلَيْهَا نَفْسَهَا, तो मैंने उससे मुतालबा किया कि खुद को मेरे हवाले कर दे. मैंने एक दिन ख्वाहिश जाहिर की मौका पाकर के कि तू अपने आप को मेरे हवाले कर दे, यानी कि मैं तेरे साथ जीना करूं. فَأَبَتْ, उसने ना कहा कि नहीं. कब इजाजत होगी? यहां तक के 100 दीनार मैं उसको पेश करूं, मैं 100 दीनार दूं तो वो जीना करने देगी. मुफ्त में फ्री ऑफ चार्ज है नहीं, 100 दीनार दूं तो वो मुझे जीना करने देगी, ये उसने शर्त लगाई. फसाई तो मैंने मेहनत करना शुरू कर दिया, यहां तक कि मैंने 100 दीनार जमा कर लिए. और आदमी ऐसे गोरख धंधों के लिए मेहनत भी बहुत करता है कि चलो ये गुना का मौका मयसर आ जाए इसके लिए जल्दी जल्दी दौलत जमा करो. तो मैंने मेहनत करके 100 दीनार जमा कर लिए. फलकी तुहा बिहा, और फिर उसको पेश किया 100 दीनार, फिर उसकी मुलाकात कर ली मैंने. फलम्मा का अत्तु बैन रिजलैहा, सो जब मैं दो उसकी टांगों के दरमियान जीना करने के लिए बैठा, पैसे भी चुका दिए, वादे के मुताबिक वो जीना के लिए तैयार भी हो गई. फिर जब बिल्कुल ऐन वक्त आया जीना का कि सुरमा की सलाई सुरमा दानी में दाखिल होवे, ऐन वक्त आया तो वो लड़की क्या कहने लगी? या अब्दुल्लाह, ए अल्लाह के बंदे. कितना प्यारा वादा उसने वसीला दिया कि तू तो अल्लाह का बंदा है और ये धंधे करने बैठा है. तो उस लड़की ने क्या कहा? या अब्दुल्लाह, ए अल्लाह के बंदे, खुदा का बंदा होकर ये काम करता है. इत्तकिल्लाह, दूसरा वास्ता, अल्लाह से डर. तन्हाई में कोई नहीं देखता लेकिन अल्लाह ताला तो देखते हैं, तो अल्लाह ताला से डर. इस तरह वो लड़की मुझे कहने लगी.
Thank you.
سیدنا تو ایک تو اس لڑکی نے یا عبداللہ کے کر کے اس کو آر دلائی اللہ کا بندہ سنا کر کے، دوسرا اللہ کا ڈر یاد دلایا، پھر کیا کہا ولا تفتح الخاتم، تو خاتم اور مہر کو مت کھول، یعنی کسی کی امانت میں خیانت مت کر، میری شرمگاہ میرے ہونے والے شوہر کی امانت ہے تو اس میں زنا کر کے خیانت مت کر. دوسرا مطلب کیا، خاتم سے مراد لیا پردے بکارت کو، کہ تو پردے بکارت کو مت توڑ غلط طریقے سے. بس جب اس لڑکی نے یہ بات کہی فکم تو انہا، تو میں کھڑا ہو گیا. دوسری روایت سے پتا چلتا ہے کہ وہ 100 دینار جو دیے تھے نا وہ بھی واپس نہیں مانگے، دے دیے پیسے اس کو، وہ بھی واپس نہیں لیے، اور زنا کرنے سے میں کھڑا ہو گیا. اللہم اے اللہ فَإِن كُنْتَ تَعْلَمُ، آپ اگر جانتے ہیں، آپ جانتے ہیں کہ میں نے یہ کام محض آپ کی خوشنودی حاصل کرنے کے لیے کیا، فَفْرُجْ لَنَا مِنْهَا، تو آپ ہمارے لیے اس مصیبت میں کشادگی کر دیجئے. یعنی گار میں ہم پھنسے ہیں تو اس میں اللہ آپ ہمارے لیے کشادگی کر دیجئے. فَفَرَّجْ لَهُمْ فُرْجَا، اللہ تعالیٰ نے ان کے لیے پتھر کو اور زیادہ سرکا دیا، پتھر کو ان کے لیے اور زیادہ سرکا دیا، لیکن ابھی اتنی گنجائش نہیں نکلی کہ اندر سے باہر آ سکے. پہلی مرتبہ میں صرف آسمان نظر آیا، دوسری مرتبہ میں اور سرک گیا، لیکن اتنا زیادہ نہیں کھسکا کہ اندر سے باہر نکل سکے. جی بس. تیسرا آدمی اپنی زندگی کا نیک عمل یاد کر کے دعا کر رہا ہے، اے اللہ میں نے ایک مزدور کو اجرت پر بلایا تھا، اجیر کو بلایا تھا، اور اجرت میں کیا طے کیا تھا، ایک فرق مقدار چاول میں نے طے کیے تھے، ایک فرق، فرق 3 سا کا ہوا کرتا ہے یا 15 رتل کا ہوا کرتا ہے، ایک مشہور برتن کا یہ پیمانہ ہے. بعض روایت کے اندر ہے کہ مکئی، ایک روایت یہاں کی روایت میں ہے چاول، کہ تجھے اجرت کے طور پر کیا ملے گا، ایک فرق مقدار چاول یا مکئی. باشرائے حدیث کہتے ہیں کہ اس نے 2 مزدور بلائے تھے، ایک مزدور کو چاول فرق، دوسرے مزدور کو مکئی ایک فرق. بعض حضرات کہتے ہیں کہ ایک ہی مزدور کو 2 چیز دینے کا وعدہ کیا تھا کہ تو میرے لیے کام کر تو ایک فرق بھر کے میں تجھے چاول دوں گا، ایک فرق بھر کر کے تجھے میں مکئی دوں گا. اس طریقے سے اجرت طے کر کے میں نے اس کو کام کرنے کے لیے بلایا، اپنے یہاں مزدوری کے اوپر بلایا، وہ اجیر آیا میرے اوپر، میرے یہاں اس نے کام کیا، کام پورا، فلما قضا عمله، کام پورا کر لیا، اجرت کا مستحق ہو گیا. قال، مجھے کہنے لگا آتینی حقی، میرا حق مجھے ادا کر دو، یعنی میری اجرت مجھے دے دو. فارست علیہ حقہ، میں نے اس کے سامنے اس کی اجرت پیش کر دی، چاول مکئی جو پیش کرنا تھا میں نے پیش کر دیا. لیکن وہ مزدور کیسا نکلا، فترہ کہو، چھوڑ دیا بے نیازی کے ساتھ، چھوڑ کے چل دیا ہو تو عجیب مزدور. ورغیب عن ہو، اور اس سے اس نے اعراض برتا، بے نیازی برتی، عجیب مزدور. مزدوری طے کی، کام پورا کیا، مزدوری مانگی، پیش بھی کی لیکن لی نہیں، اور بے نیاز ہو کر کے منہ پھرا کے جلدی بگڑی. ہوتے ہیں ایسے بعض مزدور بنداس قسم کے، تو چل دیا اس نے. اب یہ اس کا مستاجر بھی بڑا عجیب آدمی، وہ جو چلا گیا تو اس نے یہ نہیں کہ چلو کام بھی ہو گیا نہ چاول بھی بچ گیا، काम भी हो गया ने अपनी मक्काई भी बच गई, अपने तो दो हाथ में लड्डू, अपने तो फाऊ गए, अपने तो कमा गए, नहीं उसने क्या काम किया है।